আলহামদুলিল্লাহ, আলহামদুলিল্লাহি রাব্বিল আলামিন, ওয়াসসালাতু ওয়াসসালামু আলা মান কানা নাবিয়্যান ওয়া আদামু বাইনাল মা'ই ওয়াত-তিন ওয়া আলা আলিহি ওয়া আসহাবিহি আজমাইন। আম্মা বা'দ, ফা'উযু বিল্লাহি মিনাশ শাইতানির রাজীম, বিসমিল্লাহির রাহমানির রাহিম। ইন্নাল্লাহা ওয়া মালায়েকাতাহু ইউসাল্লুনা আলান নাবী, ইয়া আইয়ুহাল্লাযীনা আমানু সাল্লু আলাইহি ওয়া সাল্লিমু তাসলিমা। আল্লাহুম্মা সাল্লি আলা সাইয়্যিদিনা মাওলানা মুহাম্মাদিন ওয়া আলা আলি সাইয়্যিদিনা মাওলানা মুহাম্মাদিন সালাতান দাইমাতান বিদাওয়ামিল মালিকিল হাইয়্যিল কাইয়্যুম। আজ হাম আপ হযরাত কে সামনে সিলসিলা চিশতিয়া কি এক আজীম ইলমি আর রুহানি শখসিয়ত حضرت خواجہ گیسو دراز رحمت اللہ علیہ کے متعلق بیان کریں گے۔ ان کا مہینہ بھی ہے اور اس ماہ مبارک کی 16 تاریخ ان کی تاریخ وصال، اسی مناسبت سے ہم نے آج یہ موضوع چنا ہے۔ وما توفیق الا باللہ العلی العظیم۔ سلاسل طریقت میں سلسلہ چشتیہ کو بڑا اہم مقام حاصل ہے اور اس میں جتنے بزرگان دین ہیں اپنے اپنے دور میں انہوں نے دین اسلام کی بڑی خدمت کی، اپنی علمیت، روحانیت، کرامات، کمالات، ان کے ذریعے دین کی ایسی خدمت فرمائی کہ خواجہ غریب نواز نے 99 لاکھ ہندوؤں کو مسلمان کیا۔ یہ آپ کی روحانیت تھی، آپ کی کرامات تھیں، آپ کے کمالات تھیں، بے لوث خدمت انجام، اور نہ صرف خود بلکہ اپنے بعد ایسے لوگ تیار کر کے چھوڑ دیے کہ جنہوں نے سلسلے کو جاری رکھا۔ پورے سلسلے چشتیہ کو آپ دیکھیں تو ایک کڑی سے کڑی ملتی چلی جا رہی۔ حضرت خواجہ عثمان ہارونی، ان کے مرید اور خلیفہ سلطان الہند، ولی الہند، عطائے رسول، خواجہ خواجگاہ معین الدین چشتیہ اجمیری، ان کے مرید اور خلیفہ قطب الاقطاب خواجہ قطب الدین بختیار کاکی رحمۃ اللہ، ان کے مرید اور خلیفہ بابا فرید شکر گنج رحمۃ اللہ، ان کے مرید اور خلیفہ سلطان المشائخ محبوب الہی سلطان نظام الدین اولیاء رحمۃ اللہ، ان کے مرید اور خلیفہ حضرت خواجہ نصیر الدین روشن چراغ دہلوی رحمۃ اللہ، اور ان کے مرید اور خلیفہ حضرت خواجہ گیسو دراز رحمۃ اللہ، جن کا تذکرہ آج ہم کریں گے۔ یہ جتنے بزرگان دین ہیں اپنے اپنے دور میں بڑے خلوص اور محبت کے ساتھ اور بے لوث دین کی خدمت کی، لوگوں کو ملایا، دلوں کو جوڑ دیا، اور ایک منزل پر، ایک نقطۂ نگاہ پر ان سب کو جمع فرما دیا۔ انہی میں سے آج سلسلہ چشتیہ کی ایک عظیم شخصیت حضرت خواجہ گیسو دراز رحمۃ اللہ علیہ، آپ کا مزار مبارک حیدرآباد دکن کے ایک علاقے گلبرگہ میں ہے۔ نام تھا سید محمد حسینی، کنیت ابو الفتح، اور آپ کے القابات بندہ نواز اور گیسو دراز۔ آپ صحیح النسب سید اور والدین کی جانب سے حسینی سید، 18 واسطوں سے آپ کا سلسلہ نسب سیدنا امام حسین رضی اللہ تعالیٰ عنہ سے ملتا۔ ولادت باسعادت 4 رجب 720 ہجری بوقت صبح دہلی میں ہوئی۔ گیسو دراز آپ کا لقب ہے، اور اس کی دو وجہ ہیں، دو حکایتیں سلسلے میں بیان کی جاتی ہیں۔ ایک حکایت شیخ محقق حضرت شیخ عبدالحق محدث دہلوی رحمۃ اللہ علیہ نے اخبار الاخیار میں بیان فرمائی، اور وہ یہ ہے کہ شیخ فرماتے ہیں کہ آپ کے پیر و مرشد حضرت نصیر الدین روشن چراغ دہلوی رحمۃ اللہ علیہ، اس زمانے میں پالکی کا رواج تھا۔ اب آج کل جیسے سواریاں ہیں، رکشہ ہے، ٹیکسی ہے، تانگا ہے، اور مختلف ہیں، اس زمانے میں پالکی ہوتی تھی جس کو لوگ کندھے پر اٹھا کر چلتے تھے، مطلب ایک قسم کا जैसे एक कमरा सा बना है और उसके पाए हैं, उसको चार आदमी ने उठा लिया और उसको लेकर चले, ये उसकी एक सूरत थी। आजकल वो नहीं है, इस वजह से शायद आप लोग ना समझ पाए। आपके पीर मुर्शिद पालकी में बैठे, रौनक अफरोज हुए और तीन तरफ से दीगर लोगों ने उठाया मुरीदीन ने, और एक तरफ से हजरत ख्वाजा गेसु दराज रहमतुल्लाह अलैह ने उसको उठाया पालकी को। गेसु कहते हैं बाल को और दराज इसके माना लंबे, आपके बाल लंबे थे तो उसको कहा गेसु दराज। जब आपने उस पालकी को उठाया तो बाल लंबे होने की वजह से उसमें फंस गए। अब बाल फंस गए तो जाहिर है जब चलेंगे तो तकलीफ होगी, लेकिन पीरो मुर्शिद के अदब की वजह से कि मैं उनसे कहूंगा, फिर वो कहेंगे नीचे रखो, फिर वो उतरेंगे, फिर बाल इसमें से निकाले जाएंगे, आपने ये गवारा ना किया कि पीरो मुर्शिद को तकलीफ हो, बाल उसमें उलझ गए। उसी कैफियत में पालकी उठाकर चल दिए और कई मील इसी तरह चलते, जहां उनको जाना था वहां जाकर फिर आपने पालकी नीचे उतारी, जैसा कि उतरना ही था हजरत को। और जब आप नीचे उतरे और आपको यह पता चला तो पीर मुर्शिद अपने मुरीद की इस खिदमत पर खुश हो गए, और जाहिर है जब अल्लाह का वली खुश हो जाए तो अल्लाह ताला खुश हो जाता। पीर मुर्शिद खुश हुए और उन्होंने खुश होकर एक शेर पढ़ा, फरमाया हर के मुरीद सैयद गेसु दराज शुद्ध, वल्ला खिलाफ नेस के ऊ इश्क बाज शुद्ध। जो कोई भी गेसु दराज का मुरीद हो गया बखुदा इसमें शक नहीं कि वो सच्चा आशिक बन गया। ये पीर मुर्शिद की जबान से ये शेर निकला, यानी इसका मतलब ये है कि ये ऐसे आशिक हैं अपने पीर के कि अब अगर जो कोई इनका मुरीद होगा वो भी सच्चा आशिक बन जाएगा। ये पीर मुर्शिद की जबान से ये शेर निकला। एक रिवायत तो ये है कि उसके बाद से आप गेसु दराज मशहूर हो। दूसरी रिवायत मुख्तलिफ कुतुब में, मिरातुल इसरार में और दीगर कुतुब में मौजूद है, और उसमें लिखने वालों ने ये लिखा है कि ये रिवायत उन्होंने खुद बयान की है, वल्लाहु आलम। कहते हैं जब मुरीद होने के लिए हजरत ख्वाजा गेसु दराज रहमतुल्लाह अलैह अपने पीर मुर्शिद की खिदमत में हाजिर हुए तो हजरत रोशन चिराग दहलवी रहमतुल्लाह अलैह का हुजरा ऊपर था, यानी सीढ़ियां चढ़ के फिर ऊपर जाना होता, तो नीचे जाकर खड़े हो गए। बाद अब देखा तो और भी बहुत से मुरीदीन खुद्दाम नीचे खड़े थे इंतजार में कि हजरत बुलाएं तो फिर हम हाजिरी दें। हजरत ने फरमाया जाओ सैयद मोहम्मद को बुलाओ, नाम था ना आपका सैयद मोहम्मद हुसैनी, खादिम ऊपर से नीचे आया, सैयद मोहम्मद को बुला रहे हैं। एक ने कहा मेरा नाम सैयद मोहम्मद, दूसरे ने कहा मेरा नाम भी, तीसरे ने कहा मेरा नाम भी। आप दूर खामोश खड़े थे, आपसे पूछा, फरमाया मेरा नाम भी सैयद मोहम्मद। अब खादिम हैरान हो के इनमें से किसको बुलाऊं, ये जितने भी हैं इनका नाम सैयद मोहम्मद, फिर ऊपर चला गया। हजरत वहां तो कई आदमी हैं और वो सब कहते हैं कि उनका नाम सैयद मोहम्मद। तो हजरत नसीरुद्दीन रोशन चिराग दहलवी रहमतुल्लाह ने फरमाया सैयद मोहम्मद गेसु दराज, यानी जिनके बाल लंबे हैं गेसु दराज का हो। फिर वो नीचे आया, कहां गेसु दराज, सैयद मोहम्मद तो नाम है आप लोगों का लेकिन सैयद मोहम्मद गेसु दराज जो है उनको हजरत बुला रहे। तो जब सबने देखा तो आपके बाल ही सबसे ज्यादा लंबे थे, आप फौरन तशरीफ ले। तो फरमाते हैं कि उस वक्त से मेरा लकब गेसु दराज हो गया। तो आपके दो अलकाब है, बंदा नवाज और गेसु दराज, बंदों को देने वाला, अता करने वाला, ये तो आपकी शान थी। जो भी दर पर आया खाली नहीं गया, जो कुछ हुआ उठाकर दे दिया, बुजुर्गों की शान ही यही है, वो वहां से लेते हैं यहां से देते हैं, उनके पास कोई कमी नहीं होती, उनको पता है कि देने वाला जो है उसके पास कमी नहीं है। अब मिसाल ये कोई मुझसे कहे कि मैं आपको दूंगा आप आगे देते जाइए, मैं कहूंगा चलो ठीक है, लेकिन मैं ये देखूंगा इसके पास है कितना, ऐसा नहीं कि इसके पास खत्म हो जाए तो फिर मैं आगे क्या दूंगा, या ये नाराज हो जाए या ये मुझे देना बंद कर दे। अब लोग तो मुझसे लेने के लिए आ रहे हैं और जब ये नहीं देगा तो मैं आगे कैसे दूंगा, है ना। एक बात सोचने की बात ये है कि इनको देने वाला अल्लाह है और अल्लाह ताला के खजाने में कमी नहीं। जब वहां कमी नहीं तो यहां कमी नहीं। उनको पता है वहां से आता रहेगा यहां से जाता रहे, वो हमें देता रहेगा हम आगे देते रहे। तो एक लकब तो बंदा नवाज और दूसरा लकब गेसु दराज। तब आपने समझ लिया कि इसके मुतालिक दो रिवायतें। उस वक्त से आपका लकब गेसु दराज मशहूर हो गया, यानी लंबे बालों वाला। और ये अल्लाह तबारक व ताला की शान है, जो अल्लाह तबारक व ताला के नेक मुकर्रब बंदे होते हैं, अंबिया हों औलिया हों, उनकी जबान से जिसके लिए जो लकब निकल जाता है वही मकबूल हो जाता है। अब मिसाल के तौर पर आप देखें, अबू जहल को पूरी कौम अबुल हिकम कहती थी। अबुल हिकम का मतलब हिकमतों का बाप, यानी एक इज्जत वाला लकब कुरैश ने उसको दिया था, अबुल हिकम। अबुल हिकम मेरे रसूल की जबान से निकला, ये अबू जहल है, जाहिलों का बाप, जाहिलों का बाप, वही मशहूर हो गए। नाम किसी को याद ही नहीं रहा, कुन्नियत भी सारे भूल गए, पूरी दुनिया में अबू जहल मशहूर हो, जो जबान से निकल गया वही हो। इसी तरह मुख्तलिफ औकात में तो अंबिया और औलिया, इनकी जबान मुबारक से जो निकल जाए वही बारगाह रब्बुल इज्जत में मकबूल हो जाए। तो आपका नाम था सैयद मोहम्मद हुसैनी, लेकिन हजरत गेसु दराज के लकब से पूरी दुनिया में मशहूर। आपकी खानकाह गुलबर्गा शरीफ में है, जिससे पूछो हजरत गेसु दराज की बारगाह में जा रहे, हजरत बंदा नवाज की बारगाह में जा रहे। आपकी शान ये थी कि न सिर्फ तसव्वुफ में तरीकत में बुलंद मकाम रखते थे बल्कि इल्मियत में भी बुलंद मकाम रखते थे, आलिम बाअमल भी थे। अक्सर लोग ये कहते ना कि ये औलिया किराम, ये बुजुर्गान दीन, इनका इल्म से क्या वास्ता, इनका शरीयत के उलूम से क्या वास्ता, ये तो महज तकवा और परहेजगारी की बिना पर तरक्की पाते रहे। ऐसा नहीं है। जिस बुजुर्ग की हिस्ट्री आप उठाकर देखें, पहले इल्म दीन हासिल किया फिर तरीकत की तरफ, पहले शरीयत पर अमल किया फिर तरीकत की तरफ। तो ये सब आलिम बाअमल थे, जाहिरी और बातनी उलूम का मरकज और मंबा थे। जैसा मौका आया वैसे इस्लाम की तबलीग फरमाई, किसी ने इल्मी लिहाज से मुनादरा किया तो उससे इल्म के जरिए उसको जवाब दिया, और किसी ने रूहानी लिहाज से मुकाबला करना चाहा, कोई जादूगर है या कोई भी है, तो अपनी रूहानियत अपनी करामात से उसको शिकस्त फाइक दे दी और इस्लाम की हकानियत को साबित कर दी। इल्म और रूहानियत दोनों से कसीर तसानीफ बुजुर्ग, यानी आपकी जो कुतुब हैं तकरीबन उनकी तादाद 38 है। तसव्वुफ पर तरीकत पर बेहतरीन कुतुब आपने हजरत गेसु दराज रहमतुल्लाह अलैह ने तसनीफ फरमाई, और आपकी इल्मियत और रूहानियत का अंदाजा इस बात से लगाया जा सकता है, और आपके बाफैज होने का अंदाजा इस बात से लगाया जा सकता है कि हमारे सिलसिले अशरफिया के बानी हजरत मखदूम सुल्तान सैयद अशरफ जहांगीर समनानी भी फैज हासिल करने के लिए गुलबर्गा तशरीफ ले गए दक्कन में। लताइफ अशरफी में हजरत निजाम यमनी रहमतुल्लाह अलैह फरमाते हैं कि मखदूम पाक दो मरतबा हजरत गेसु दराज की बारगाह में हाजिर हुए उनसे फैज हासिल करने के लिए। आपके मुआसरीन में से पहली मरतबा हाजिर हुए, आपने बड़ी मोहब्बत से मखदूम पाक का इस्तकबाल किया, अपने सीने से लगाया, तमाम फ्यूज व बरकात अता फरमाए, मुख्तलिफ मजामीन पर गुफ्तगु हुई, तरीकत के तसव्वुफ के, ऐसे नहीं कि आम चीजों पर, तरीकत के अहम मजामीन पर। खुद लताइफ अशरफी में लिखा है, मखदूम पाक फरमाते हैं कि जब ये फकीर वहां पर हाजिर हुआ और आपकी सोहबत बाफैज से फैजयाब हुआ तो मुझे बहुत ही सुकून हासिल हुआ, मैंने ऐसे ऐसे मारिफ आपकी जबान से सुने कि जो मैंने कहीं नहीं सुने। उलूम और मारिफ का कोई दरिया आपके सीने में बह रहा है, गोया गोया आपका सीना उलूम और मारिफ का खजीना था। फिर इसी में लिखते हैं, حضرت نظام یمنی رحمت اللہ علیہ لطائف اشرفی میں، فرماتے ہیں کہ مخدوم پاک وہاں حاضر تھے اور حضرت گیسو دراز رحمت اللہ علیہ کے دو پوتے حضرت شاہ ید اللہ اور حضرت شاہ محب اللہ، یہ دونوں بھی موجود تھے۔ فرماتے ہیں کہ حضرت گفتگو فرما رہے تھے، لوگ سوالات کر رہے تھے علوم و معارف کے متعلق، طریقت، شریعت، حقیقت، معرفت، مختلف سوالات، اور حضرت ہر ایک کا تسلی بخش جواب عطا فرما رہے تھے۔ تو آپ کے پوتے شاہ ید اللہ نے ایک سوال کیا حضرت گیسو دراز رحمۃ اللہ علیہ، اور مخدوم پاک بھی اس وقت وہاں موجود، کہا یہ بتائیے کہ بہت سے لوگ مزارات سے بیعت ہوتے ہیں، کیا یہ جائز ہے؟ بزرگان دین کے مزارات سے بیعت ہونا یہ جائز ہے، یہ ہوا جا سکتا ہے یا نہیں، یعنی یہ ممکن ہے یا نہیں؟ حضرت خواجہ گیسو دراز رحمۃ اللہ علیہ نے فرمایا، ہمارے مشائخ طریقت نے اس بات کو ناپسند کیا، اس لیے کہ بیعت دست بدست، مزار سے بیعت نہیں ہوا جا سکتا۔ پھر آپ نے اس کی مزید وضاحت فرمائی، فرماتے ہیں شیخ الشیوخ زہد الانبیاء حضرت بابا فرید مسعود الدین گنج شکر رحمۃ اللہ علیہ کے صاحبزادے نے یہ چاہا کہ وہ دہلی جا کر قطب الاقطاب حضرت خواجہ قطب الدین بختیار کاکی رحمۃ اللہ علیہ کے مزار سے بیعت ہو جائیں، ان کے مرید ہونا چاہا نا، ان کا تو وصال ہو گیا، چاہا کہ میں مزار سے بیعت ہو جاؤں۔ تو اب بابا صاحب کا ارشاد سنیے، بابا فرید نے فرمایا، اس میں کوئی شک نہیں کہ قطب الدین بختیار کاکی رحمۃ اللہ علیہ میرے شیخ ہیں، میرے سر کے تاج ہیں، لیکن مزار سے بیعت ہونا ممکن نہیں ہے۔ شیخ زندہ ہو، موجود ہو، ظاہری حیات میں ہو، دس بدس بیعت ہو، یہی درست، ٹھیک، یہیں سے مسئلہ حل ہو گیا۔ آج بھی بعض لوگ یہ کہتے ہیں، کوئی کہتا ہے ہم غوث پاک کے مرید ہیں، وہ کہتے ہیں ہم بابا صاحب کے مرید ہیں، وہ کہتے ہیں ہم مخدوم صاحب کے مرید ہیں، کوئی کہتے ہیں مجدد الف ثانی کے مرید ہیں، بھائی تم کیسے مرید ہو، حضرت کا تو وصال ہو گیا، کہا نہیں خواب میں بیعت ہو گئے، کوئی کہتا ہے مزار سے بیعت ہو گئے، وہ کہتا ہے فلاں جگہ بیعت ہو گئے۔ طریقت کا اصول جو ہے وہ یہی ہے جو حضرت خواجہ گیسو دراز رحمۃ اللہ علیہ نے بیان کیا، ورنہ آپ یہ دیکھیں کہ پھر یہ سلسلہ آگے چلتا۔ دوسری بات، آج کے دور میں اگر کچھ بھی ہو تو ہمیں دیکھنا ہے اپنے مشائق ما سبق کی طرف جو گزر چکے ہیں، انہوں نے کیا کیا، کیا انہوں نے کسی مزار سے بیعت کی؟ نہیں، غلط ہے۔ کیا انہوں نے کبھی کسی مرید کو اپنے شیخ کے مزار سے بیعت کرایا؟ نہیں، غلط۔ ایک کسوٹی ہمارے پاس موجود ہے بزرگان دین اولیاء کاملین، اس لیے کہ انہوں نے ایک اصول کے تحت زندگی گزاری، شریعت اور طریقت کو استقامت کے ساتھ تھامے رکھا، اس کے خلاف ایک قدم بھی نہیں چلے، بالکل استقامت کے ساتھ چلتے رہے۔ اب ان کی ذات ہمارے لیے ایک نمونہ، آج کے دور میں اگر کوئی صوفی، کوئی پیر، کوئی شیخ طریقت اگر یہ کہتا ہے کہ مزار سے بیعت ہو سکتے ہیں، ہم اپنے مشائخ ما سبق کی طرف دیکھیں گے، کیا انہوں نے ایسا کیا ہے؟ اگر نہیں کیا تو یہ کہنے والا غلط، بات سمجھ گئے نا؟ تو اسی طرح یہ تو میں نے صرف ایک مثال آپ کے سامنے دے دی، اس کے علاوہ جتنی بھی چیزیں آپ دیکھیں، کوئی اپنی کرامتیں بیان کر رہا ہے، کوئی کمالات بیان کر رہا ہے، کوئی کچھ کر رہا ہے، میں نے یہ کیا، وہ کہتا ہے میں نے یہ کیا، وہ کہتا ہے میں نے یہ کیا، پہلے اوپر دیکھو، کیا انہوں نے ایسا کیا؟ کیا غوث اعظم نے کبھی اپنی کرامتیں بیان کی؟ حالانکہ ان کے تذکرے میں لکھا ہے کہ غوث اعظم سے اس طرح کرامتیں صادر ہوتی تھی ان کی ذات سے جیسا کہ وضو کرنے والے کے جسم سے پانی کے قطرے ٹپکتے، ان قطروں کو گن سکتا ہے؟ آپ نے چہرے پر پانی ڈالا، کتنے قطرے گریں گے؟ کہاں اس طرح غوث پاک کی ذات سے کرامتیں ظاہر ہوتی، ایک ایک منٹ پر کرامتیں، وہ تو مجسم کرامت تھے، وہ آیتم من آیت اللہ تھے، وہ اللہ کی ایک نشانی تھے زمین پر، ان کو دیکھ کر اللہ یاد آتا۔ تو یہ سارے بزرگان دین اولیاء کاملین، ان کا طریقہ یہی ہے، اپنے آپ کو چھپاتے رہے، کسی نے اپنی کرامت بیان نہیں کی، کوئی ایک بزرگ آپ دکھا دے جس نے اپنی کرامت خود بیان کی، بعد والوں نے۔ بعد والوں نے بیان کی، وہ اپنے آپ کو چھپاتے رہے، مٹاتے رہے، اللہ تبارک و تعالیٰ ان کو ظاہر کرتا رہا۔ تو ہمارے پاس ان بزرگان دین اولیاء کاملین کی ایک کسوٹی موجود ہے۔ آج کے دور میں اگر کچھ ہوگا، ہم ان کی طرف دیکھیں گے، ان کے ملفوظات دیکھیں گے، ان کی ہسٹری کو دیکھیں گے، ان کی سیرت کو دیکھیں گے۔ اگر آج کا کوئی شیخ طریقت، کوئی پیر یا کوئی بھی ایسا مذہبی رہنما، روحانی رہنما جو اپنے آپ کو کہتا ہے، اگر اس کا عمل ان بزرگوں کے عمل کے مطابق ہے تو پھر صحیح ہے، اور اگر خلاف ہے تو کیا ہے، ہوا پر اڑتا ہو یا پانی پر چلتا ہو، ہم اس کو نہیں مانیں۔ سمجھ گئے نا بات؟ یہ چیز اپنے ذہن میں رکھیے۔ یہ میں اس لیے بتا رہا ہوں کہ آج کل یہ سلسلہ بہت چل رہا ہے، لوگ آ کر یہاں پر بیان، فلاں صاحب نے یہ کہہ دیا، فلاں صاحب نے یہ کہہ دیا، وہ مزار سے بیت ہو گیا، وہ خواب میں بیت ہو گیا، وہ فلاں میں بیت ہو گیا، اس قسم کی باتیں ہیں۔ تو سب سے پہلے آپ باشعور ہیں، آپ عقل مند ہیں، آپ صاحب فہم و فراست ہیں، بزرگان دین کے حالات، ان کے واقعات آپ سنتے رہتے ہیں۔ سب سے پہلے آپ یہ دیکھیے، کیا انہوں نے ایسا کیا تھا؟ اور دور جانے کی ضرورت نہیں، ہمارے پیر و مرشد نے ایسا کیا تھا؟ نہیں کیا۔ غلط، یہیں سے پتہ چل جائے گا، صحیح چیز یہیں سے معلوم ہو جائے گی۔ اگر انہوں نے ایسا نہیں کیا تو آج جو یہ کہہ رہا ہے، یہ بالکل غلط کہہ رہا۔ تو حضرت نظام یمنی رحمتہ اللہ علیہ فرماتے ہیں، جب آپ کے پوتے نے یہ سوال کیا تو آپ نے فل فور یہ جواب دے دیا کہ ہمارے شیوخ نے اس چیز کو ناپسند کیا۔ مزار سے بیت ہونا یہ ممکن نہیں ہے، پیر ظاہری حیات میں ہو، موجود ہو، اور آپ دس بدس بیت کریں تب بیت ہو۔ اور اس میں ایک اور بات کا میں اضافہ کر دوں، وہ یہ ہے، ہمارے پیر مرشد اشرف المشائخ حضرت ابو محمد شاہ سید احمد اشرف اشرفی الجیلانی نور اللہ مرقدہ فرماتے تھے، جس کے ہاتھ پہ بیعت کرنا چاہو اس کی محفل میں بیٹھ کر دیکھ لو، پہلے اس کی محفل میں بیٹھ کر دیکھو اس کا حسب نسب، اس کا سلسلہ اوپر سے ہے یا نہیں، اگر اوپر سے نہیں ہے تو خود بھی ڈوبے گا، تمہیں بھی ڈوبو دے گا، ٹھیک۔ اور جب بیعت ہو جاؤ تو پھر راسخ العقیدہ رہو، پھر کبھی ادھر ادھر نہ جاؤ، جب ہو گئے تو پھر ہو، یک در گیر محکم گیر، ایک در کو پکڑ لو اور اسی کو پکڑ کر ہم جاؤ، پھر ادھر ادھر ہونے کی ضرورت نہیں ہے کہ وہ فلاں صاحب ہوا پہ اڑ رہے ہیں چلو میں ان کے پیچھے چلے جاؤں، وہ پانی پر چل رہے ہیں تو میں ان کے پیچھے چلے جاؤں، وہ آگ میں جا رہے ہیں تو میں ان کے پیچھے چلے جاؤں، ایسا نہیں ہے۔ پھر جو کچھ ملے گا یہیں سے ملے گا، کہیں سے نہیں۔ اس بات کو اپنے ذہن میں رکھیے۔ ہاں، ہونے سے پہلے دیکھ لو، بیعت ہونے سے پہلے دیکھ لو اچھی طرح، چھان پھٹک کر لو، لیکن جب ہو جاؤ تو پھر چھان پھٹک نہیں کرو، پھر ہو گئے تو ہو گئے۔ سمجھ گئے بات؟ اللہ تعالیٰ ہمیں اس پہ استقامت عطا فرمائے۔ تو حضرت مخدوم سمنانی، آپ وہاں تشریف لے گئے اور آپ نے ان سے فیوز و برکات حاصل کیے، اور لطائف اشرفی میں مخدوم صاحب فرماتے ہیں کہ میں نے علوم اور معارف کا خزانہ ان کو پایا، حضرت خواجہ گیسو دراز رحمت اللہ علیہ، اور فرماتے تھے کہ ایسی گفتگو وہ فرماتے تھے کہ انسان کے دل میں اترتی جا رہی۔ اور یہ ایک بات ہے کہ جو انسان با عمل ہوتا ہے اس کی بات دل پر اثر کرتی ہے، ورنہ آپ دیکھیں دو گھنٹے کی تقریر آپ نے سن لی، اب بعد میں پوچھو کہ کیا بیان کیا تھا، کچھ نہیں پتا، کوئی اثر نہیں ہوا نا، پانی کی بوند گری پھسل گئی۔ لیکن جس کی ایک بات، ایک لفظ دل میں اتر جائے، سمجھ لو یہی با عمل ہے۔ تو یہ بزرگان دین اولیاء کاملین خود با عمل تھے، اسی لیے علوم اور معارف کا خزینہ ان کا سینہ بن چکا تھا، جو ان کی زبان سے نکلتا تھا لوگوں کے دلوں میں اتار دیا کرتے۔ غوث اعظم نے فرمایا تھا نا، آپ کے صاحبزادے حضرت عبد الوہاب الجیلانی رحمت اللہ علیہ تشریف لائے، ابا جان آج میں خطاب کروں گا، فرمایا کرو، اور وہ بھی اپنی جگہ ایک عالم تھے، ظاہر ہے غوث پاک کی اولاد عالم نہیں ہوگی تو کیا ہوگی، عالم با عمل، بیٹھ گئے خطاب کرنے کے لیے، پورا مجمع بھرا ہوا، حضرت سید عبد الوہاب الجیلانی رحمت اللہ علیہ بڑے صاحبزادے غوث اعظم کے، خطاب فرما رہے ہیں، لاکھوں کا مجمع ہے، ایک آدمی نہیں بولا، سب خاموش، علوم و معارف کے دریا بہا دیے، خاموش، مجمع میں جنبش نہیں ہوئی۔ بڑے حیران ہوئے کہ کیا بات ہے، خطاب ختم کیا، بیٹھ گئے، غوث پاک نے فرمایا تم نے کر لیا خطاب؟ جی ابا جان، کر لے، کہا اب ہم بیٹھتے ہیں، آپ تشریف فرما ہوئے، اور کیا جملہ فرمایا؟ فرمایا ام یحییٰ نے، یعنی یحییٰ کی والدہ نے، ام یحییٰ نے چند انڈے سکورے میں رکھ کر تاک میں رکھ دیے، بلی نے وہ گرا دیے، انڈے ٹوٹ گئے، پورا مجمع جو تھا وہ واہ واہ کرنے لگا، کسی نے اپنا گریبان پھاڑ لیا، کسی نے کچھ کر لیا، عجیب کیفیت ہو گئی، وہ حیران ہوئے اس میں کون سی بات، انڈے سکورے میں رکھے اور تاک میں رکھ دیے، بلی نے گرا دیے، ٹوٹ گئے، اس میں یہ واہ واہ کی کیا بات ہے، کیا چیز ہے؟ فرمایا سنو، جب میں کلام کرتا ہوں اللہ کی ساری طاقتیں میرے کلام کے ساتھ ہوتی، اسی لیے دلوں پر اثر کرتے، تم نے علوم و معارف کے دریا بہا دیے، کسی پہ اثر نہیں ہوا، میں نے ایک عام سی بات کہہ دی، لوگوں نے گریبان پھاڑ دیے، کپڑے پھاڑ دیے، کہ پتہ نہیں اس میں کیا کیا رمز ہے اور کیا کیا غوث نے بیان کر دی، یہ کیفیت. تو مخدوم سمنانی فرماتے ہیں کہ حضرت خواجہ گیسو دراز رحمۃ اللہ علیہ گفتگو فرماتے تھے، علوم اور معارف پر گفتگو فرماتے تھے اور بہترین گفتگو فرماتے. تو آپ نے وہاں قیام فرمایا، پھر دوسری مرتبہ آپ تشریف لے گئے، تو بعض کتب میں لکھا ہے کہ اس وقت حضرت کا وصال ہو گیا تھا، حضرت خواجہ گیسو دراز رحمۃ اللہ علیہ کا وصال ہو چکا تھا، اور آپ کا وصال ہوا ہے 16 ذی قعدہ 825 ہجری میں، 16 ذی قعدہ 825 ہجری میں. اس سے یہ بھی ثابت ہوا کہ 825 ہجری تک تو مخدوم صاحب اس دنیا میں موجود تھے، تو 808 تو ویسے ہی غلط ہو گئے، اس لیے ہم نے اپنے اس میں تحقیق میں 832 لکھا. خیر بہرحال ہر ایک کی اپنی اپنی تحقیق ہے، ضرور نہیں کہ میری تحقیق صحیح ہو، غلط بھی ہو سکتی. آپ نے 105 سال 4 ماہ 12 دن کی زندگی پائی، حضرت خواجہ گیسو دراز رحمت اللہ علیہ نے 105 سال 4 ماہ 12 دن، اور ان کی وصیت کے مطابق گلبرگہ شریف جو دکن میں ہے وہاں آپ کی تدفین ہوئی، گویا سمندر کو کوزے میں بند کر دیا گیا، قبر میں اتارا گیا تو علوم و معارف کا سمندر اس کو کوزے میں بند کر دیا گیا. آج تک آپ کا مزار مبارک مرجع خلائق، لوگ جاتے ہیں وہاں سے فیض حاصل کرتے ہیں. اور ہم تو صرف ایک بات جانتے ہیں، جب ہمارے مخدوم نے فیض حاصل کیا تو اس سے بڑی اور کیا بات ہو، جب انہوں نے ان کے متعلق فرما دیا کہ میں نے دیکھا ہے کہ علوم و معارف، حقائق، شریعت، طریقت، حقیقت، معرفت، ان سب کے لیے وہ بہترین گفتگو فرماتے تھے، ایسا محسوس ہوتا تھا کہ سینے سے علوم و معارف کا سمندر بہرا. تو اس کے بعد تو بات ہی ختم ہو. کہنے کا مطلب یہ ہے کہ آپ کی شخصیت ایک جامع کمالات شخصیت تھی. 38 کتابیں آپ نے اپنی ایک کتاب میں ان کا ذکر کیا ہے، 38 کتابیں، اور ان کا نام بھی آپ نے لکھا ہے، حضرت خواجہ گیسو دراز رحمۃ اللہ علیہ نے، لیکن ان میں سے اکثر جو ہیں وہ ناپید ہو چکی ہیں مرور ایام کے ساتھ ساتھ. اکثر ہوتا نا کہ قلمی، اس زمانے میں قلمی کتابیں تھیں، کسی نے دیکھا نہیں، ضائع ہو گئی، پرنٹنگ وغیرہ کا اتنا اچھا انتظام نہیں تھا جیسا کہ آج انتظام ہے، تو اکثر کتابیں اس میں ضائع ہو گئیں، کچھ لوگوں نے اس کو محفوظ رکھا تو پھر وہ باقی رہیں. اکثر کتابیں ایسی ہیں جو اب تک موجود ہیں اور وہ چھپ رہی ہیں، اور بہت سی ایسی ہیں کہ جو اسی وقت ضائع ہو گئیں، لیکن آپ نے جو فہرست لکھی اس میں کم سے کم 38 کتابوں کے نام بھی موجود ہیں، اور بہت سی کتابوں کا آپ نے ترجمہ فارسی زبان میں کیا. اس زمانے میں فارسی کا رواج تھا، اردو تو اس زمانے میں نہیں تھی، تو فارسی زبان میں آپ نے ان کتب تصوف کو منتقل کیا تاکہ عام لوگ بھی اس کو سمجھ سکیں. اتنے بڑے عالم تھے اور بہترین گفتگو فرماتے تھے. ابتدا میں آپ نے دہلی میں قیام فرمایا، حضرت خواجہ گیسو دراز رحمۃ اللہ علیہ نے، اور آپ جانتے ہیں کہ دہلی جو ہے 22 خواجہ کی چوکھٹ، اللہ تبارک و تعالیٰ نے اس شہر کو بڑی عظمت عطا فرمائی. وہاں پر کثیر تعداد میں بزرگان دین اولیاء کاملین آرام فرما ہے، اس خاک میں آرام فرما ہے، جس زمین کو بزرگان دین پسند کر لیں اس زمین کی کیا کیفیت. سرکار نے فرمایا جس کو جہاں دفن کیا گیا، جس کی مٹی جہاں سے اٹھائی گئی وہ وہیں دفن ہوتا، سمجھ گئے، جسم بننے کے لیے نا، मट्टी उठाई गई ना, जहां से उठाई गई वहीं दफन होता। इसी को किसी ने कहा पहुंची वहीं पे खाक जहां का खमीर था। आप देखते ना, एक आदमी इंग्लैंड में मरा, मैयत पाकिस्तान आ गई। एक पाकिस्तान में मरा तो मैयत कहीं और चली गई। एक यहां रहते हुए हज पर चला गया, वहां इंतकाल हो गया, जन्नतुल बकी में दफन हो। अपनी अपनी किस्मत है। और कुछ वहां रहते हुए यहां आ गए, यहां दफन हो गए। कुछ को जबरदस्ती ले आया गया, खैर बहरहाल मुख्तलिफ। तो पहुंची वहीं पे खाक जहां का खमीर था। तो ख्वाहिश तो यही होनी चाहिए, अव्वलिन ख्वाहिश के मदफन जन्नतुल बकी, ठीक है ना। तो आप देहली में पैदा हुए और वहीं कयाम फरमाया, वहीं तालीम हासिल की, सब कुछ। लेकिन जब आपके पीर मुर्शिद हजरत ख्वाजा नसीरुद्दीन रोशन चिराग देहलवी रहमतुल्लाह अलैह का विसाल होने लगा, उन्होंने विसाल से पहले आपको वसीयत की कि तुम गुलबर्गा चले जाओ, वहां चले जाओ और वहां जाकर फिर तुम रुजद हिदायत का सिलसिला शुरू करो। तो जब पीर मुर्शिद का विसाल हो गया, उनका मजार मुबारक देहली में है, हजरत ख्वाजा नसीरुद्दीन रोशन चिराग देहलवी रहमतुल्लाह अलैह, इस फकीर को उनके मजार पर हाजिरी की सआदत हासिल हुई 1997 में। उनकी ख्वाहिश पर, उनके हुक्म पर, उनके विसाल के बाद हजरत ख्वाजा गैसुर दराज रहमतुल्लाह अलैह ने हिजरत की और दक्कन तशरीफ ले गए। वहीं पर रुजद हिदायत का सिलसिला जारी रखा और वहीं पर मरते दम तक आपने कयाम फरमाए। बुजुर्गाने दीन औलिया कामिलीन का एक तरीका और है, उन्होंने जो रुजद हिदायत का सिलसिला शुरू किया ना, ये ऐसे ही नहीं कि बैठे बैठे शुरू कर दिया, बाकायदा इसके लिए प्लानिंग की। और उनकी प्लानिंग ऐसी नहीं है कि हम खुद करते हैं, एक को वहां भेज दिया, एक को वहां भेज दिया, एक को वहां भेज दिया, नहीं, ये वहीं से ऊपर से हुक्म होता है किसका तकर्रुर कहाँ करना है, किसको कौन सा इलाका देना है। हजरत अलाउद्दीन अली अहमद साबिर कलियरी रहमतुल्लाह अलैह, उनकी जिद थी कि मुझे दिल्ली दी जाए, दिल्ली की विलायत मुझे दी जाए। बाबा साहब ने फरमाया दिल्ली वाले तुम्हारे जलाल को बर्दाश्त नहीं कर सके, ऐसे चिल्ले उन्होंने किए और ऐसे जलाली वजीफे पड़े और उस मकाम पर पहुंचे कि जो जबान से निकल गया हो। दिल्ली वाले तुम्हारे जलाल को बर्दाश्त नहीं कर सकते। और उनके एक मुरीद थे, उनका नाम था हजरत शेख शमसुद्दीन रहमतुल्लाह अलैह, बाबा साहब के खलीफा। और उनकी ये अहमियत थी और पीर मुर्शिद की बारगाह में उनका ये मकाम था, बाबा साहब जिसको खिलाफत देते थे जब तक वो साइन ना करें खिलाफत मुस्तनद नहीं होती। जब ये मेरा खलीफा साइन करेगा तब तुम्हारी खिलाफत मुस्तनद, जाओ जाके साइन करो। ये अहमियत। साबिर साहब कहा नहीं मुझे दिल्ली चाहिए, दिल्ली वाले तुम्हारे जलाल को बर्दाश्त नहीं कर सकते, नहीं मुझे दिल्ली चाहिए, दिल्ली की विलायत मुझे चाहिए, खिलाफत दे दी, जाओ शमसुद्दीन से साइन करा लो। अब वो कहाँ है, वो वहां से काफी दूर घोड़े पर सवार हुए, रात ही रात में पहुंच गए, एक कदम यहां तो एक वहां तीसरा वहां पहुंच गए। वलियों को नहीं कोई दूरी दूर नहीं है, वो चाहे तो पैदल ही चले जाए। अब रात में पहुंचे और इधर से रूहानी वायरलेस कर दिया कि साइन नहीं करने हैं, साइन नहीं करने। उन्होंने कहा ठीक है, वो बैठे दरवाजे पर दस्तक दी, देखा हजरत अलाउद्दीन साबिर कलियर, आइए आइए तशरीफ रखिए। कहा तशरीफ नहीं रखिए, पहले साइन करो। अरे हुजूर बैठे तो सही, मेरे मुसल्ले पर तशरीफ रखे, बैठे। बैठ गए, साइन करो अभी, मैं बाबा साहब से खिलाफत लेकर आया हूँ, दिल्ली की विलायत मुझे मिलनी है, तुम साइन करोगे तब मुस्तहकम होगी। आप मेरी बात तो सुने, बैठे तो सही। बैठ गए, अब मैं कैसे साइन करूं, चिराग नहीं है, चिराग में तेल नहीं है, लाइट तो थी नहीं। साबिर कलियरी रहमतुल्लाह ने फूक मारी तो उंगली रोशन हो गई, कहा ये लाइट है अभी साइन करो। वलियों की शान है, अब परेशान हो गए, कलम हाथ में ले लिया, लेकिन उधर से तो वायरलेस था कि साइन नहीं करने हैं, दिल्ली वाले जलाल को बर्दाश्त नहीं कर सकते। कहा नहीं ये मैं नहीं कर सकता। अच्छा नहीं कर सकते तो पीर मुर्शिद का हुक्म है जब तक तुम साइन नहीं करोगे तो ये नहीं होगा। जलाल आ गया, उनको तो मानना था हुक्म, जिस मुसल्ले पर बैठे थे उसको पकड़ कर फाड़ दिया गुस्से में। कहा आज के बाद से कोई तुम्हारे हाथ पे बैत ही नहीं कर सकता, मैंने तुम्हारा सिलसिला यहीं से खत्म कर दिया। कहा यह कुर्बानी देने के लिए तैयार हूं लेकिन साइन नहीं करूंगा। उसी वक्त उठकर चले गए। फिर बाबा साहब ने कलियर की खिलाफत और कलियर की विलायत आपको अता कर दी। अली अहमद अलाउद्दीन साबिर कलियर ही मशहूर हो। फिर कलियर में जो वाकयात हुए वो तो फिर किसी और नशिस्त में बयान करेंगे। कहने का मकसद ये है कि बुजुर्गान दीन और ये कामिलीन ने अपने खुलाफा को बाकायदा मुकर्रर किया है, ऐसे नहीं कैसे ही भेज दिया। जिस इलाके में देखा इनकी जरूरत है उनको वहां भेज दिया, जिस इलाके में देखा हाँ ये इलाके वाले इनके जलाल को बर्दाश्त नहीं कर सकते, इनको यहां से हटाओ, इनको उधर भेज दो। ये तो तकर्रुर वहां से हो रहा है। और हकीकत में देखा जाए तो तकर्रुर बारगाह रिसालत सल्लल्लाहु अलैहि वसल्लम से हो। इसलिए कि ये सारा निजाम जो है ये बातनी निजाम है। जिस तरह जाहिरी निजाम है, एक गवर्नर है उसको एक इलाके का गवर्नर बना दिया, एक शहर का गवर्नर बना दिया, इसी तरह बातनी निजाम भी है। साहिब वक्त है, अब्दाल है, औताद है, नुकबा है, नुजबा है, कुतबुल अक्ताब हैं, अक्ताब हैं, अगवास हैं, फिर गौसे आदम है। ये सारे मनासिब, ये सारे मरातिब रूहानी तौर पर जो हैं ये आज भी मौजूद हैं, और आज भी रूहानी तौर पर इन सब का तकरूर होता। इसीलिए हजरत ख्वाजा नसीरुद्दीन रोशन चिराग देहलवी ने हजरत ख्वाजा गेसु दराज रहमतुल्लाह अलैह को गुलबर्गा शरीफ भेज दी। उन्होंने देख लिया होगा कि इनकी जरूरत किस इलाके में है, और फिर जिस इलाके में पहुंचे उनको भी पता था। अब देखें, आदमी किसी जगह जाता है, यानी मिसाल के तौर पर मैं आपसे कह दूं कि आप अभी उठें और सीधे हैदराबाद चले जाएं, या आप सिंध के इलाके में किसी का नाम ले लूं किसी इलाके का कि उस इलाके में जाएं तबलीग शुरू कर दें, आप कहेंगे वहां मेरा कोई जानने वाला नहीं, मैं ठहरूंगा कहाँ, मैं खाऊंगा कहाँ, मैं सोऊंगा कहाँ। ऐसे ही आपने उठा के भेज दिया, ये क्या बात हुई? कोई मेरे साथ हो, कोई मुझे मार के चले जाए, कोई कुछ कर दे, ये सारे ख्याल आते हैं ना। एक अननोन जगह आदमी अचानक कैसे जा सकता है? लेकिन ये बुजुर्गान दीन औलिया कामिलीन जब पीरो मुर्शिद का हुक्म मिला फौरन रखते सफर बांधा और रवाना हो गए। क्यों? इसलिए कि उनको इन खतरात की परवाह नहीं थी, वो जानते थे जिसने भेजा है वही इंतजाम करेगा, जिसने भेजा है वही इंतजाम करेगा। वरना सुल्तानुल हिंद गरीब नवाज जब बारगाह रिसालत से हुक्म मिला मोइनुद्दीन जाओ हिंदुस्तान और अजमेर जाकर तुम तबलीग करो, सोच सकते थे मैं जाऊं हर तरफ हिंदू हैं, काफिर हैं, कुफरिस्तान है, मैं कैसे करूंगा, मैं तने तनहा? नहीं, मोइनुद्दीन चिश्ती अजमेरी जानते थे जो भेज रहा है वही इंतजाम भी करेगा, वही हिफाजत भी करेगा, वही मुझे मेरे मिशन में कामयाब भी करेगा। और ऐसे कामयाब हुए कि एक नहीं दो नहीं 99 लाख हिंदुओं को मुसलमान, अपनी इल्मियत रूहानियत अपनी करामत अपने कमालात से। इसलिए कि हुक्म नबी पाक अलैहिस्सलाम वहीं से हुक्म चल रहा, तो ख्वाजा गेसु दराज रहमतुल्लाह अलैह को हुक्म मिला रवाना हो गई। कोई परवाह नहीं है कि मैं कहाँ ठहरूंगा क्या होगा, वो समय जानते थे हम जहां बैठ जाएंगे मखलूक खुदा खुद आ जाएगी। और ये भी नहीं किया कि उस शहर में पहुंच के ऐलान किया होगा हम आ गए, आ जाओ सब तावीज लेने के लिए, दुआ कराने के लिए, रूहानी इलाज के लिए। कोई बोर्ड नहीं लगाया, कोई अखबार में इश्तहार नहीं दिया, कुछ नहीं, जाकर बैठ गए एक जगह। उनको पता है मकनातीस जहां हो लोहा खुद ब खुद आता। कशिश, हम लोहे की मानिंद हैं, वो मकनातीस की मानिंद। रूहानियत में कशिश है, जिसमें रूहानियत हो जिंदा हो तो उसके गिर्द मेला है, और चला जाए दुनिया से तो मजार के गिर्द मेला। किसी और मजार पे क्यों नहीं चले जाते? और भी तो बहुत सारे मजार है ना, लाहौर में जहांगीर बादशाह का भी मजार है, दाता गंजबश का भी मजार, दोनों मजारों को देख लो। वहां लोग तफरी के लिए जाते हैं, यहाँ फैज हासिल करने के लिए जाते। किसी ने देखा कि जहांगीर के मजार पे चादर चढ़ाई दुआ की? किसी ने दुआ की वहां पर? मैंने खुद देखा कि मजार पर लोग बच्चे को लिए बैठे, उसको टॉफियां खिला रहे मजार के ऊपर, बाद में खिला रही कि तो मजार है हट जाओ यहाँ से। और दादा साहब की हुकूमत देखो कि जो भी जा रहा है बाअदब होके जा रहा है, मोहब्बत के साथ जा रहा है, अकीदत के साथ जा रहा है। क्यों? अल्लाह के वली का मजार, उसका मजार है जिसके दिल में रूहानी चिराग जल रहा है, जिसके दिल में ईमान की शमा रोशन है, जिसके दिल में इश्क रसूल सल्लल्लाहु अलैहि वसल्लम की शमा रोशन है। वो रोशनी परवानों को खींच रही है, वो चिराग परवानों को खींच रहा है, और दुनिया खींची चली आ रही। दोनों मजार हैं, एक दुनियावी बादशाह का है, एक दीनी भी बादशाह का। एक एक वो है जिसने सरों पर हुकूमत की थी और एक वो है जिसने दिलों पर हुकूमत की, बल्कि आज तक कर रहे हैं। तो पता चला कि रूहानियत में कशिश होती, जिसमें रूहानियत है मखलूक खुदा खुद चली जाती। तो हजरत ख्वाजा गेसु दराज रहमतुल्लाह अलैह ने अपने पीर व मुर्शिद की खिदमत में टाइम गुजारा और बड़ी मेहनत से सख्त रियाजत और मुजाहिदे किए। फरमाया, मैं जब हाजिर हुआ कहा तुम फजर के बाद क्या करते हो? हुजूर जो आप हुक्म दें। कहा इशराक भी पढ़ा करो। कहते मैंने इशराक शुरू कर दी। कहा आप चाश भी पढ़ा करो। फिर मैंने चाश भी शुरू कर दी। कहा आप रोजे रखा करो। फिर रोजे भी शुरू कर दिए। कितने रोजे रखते हो? एक महीने। कहा आप दो महीने के रखना। रजब के सारे महीने के रोजे रखने हैं? ख्वाजा गेसुर दराज ने सारे महीने के रोजे रखे। अब क्या करना है? कहा आप शाबान के भी रखने हैं। फिर शाबान के भी रख लिए। रमजान के तो थे ही थे। 3 महीने मुसलसल रोजे। उसके बाद कहा आप एक दिन छोड़ के एक दिन रोजा रखो। फिर वो कर लिया। कहा आप मुसलसल रोजा रखो। जो भी हुक्म मिला पीरो मुर्शिद का फौरन करते रहे और उन्होंने आपको कुंदन बना दिया और रूहानियत का मरकज बना दिया। और जब देख लिया कि कामिल हो गए, फिर सिलसिले चिश्तिया की खिलाफत अता फरमाई और फरमाया मेरे विसाल के बाद दक्कन जाना और गुलबर्गा के इलाके में, वो तुम्हारा मरकज, वहां जाके तबलीग शुरू करना। 105 साल 4 माह 12 दिन आपने इस दुनिया में गुजारे और हजारों को सिरात मुस्तकीम पर गामजन कर दिया और लाखों को दार इस्लाम में दाखिल कर दिया। ये मैंने मुख्तसर से उनकी सवाने हयात बयान की, क्योंकि सिलसिला चिश्तिया का से हमारा ताल्लुक़ है। हमारा सिलसिला अशरफिया कादरियत और चिश्तियत का संगम है। कादरियत और चिश्तियत का संगम। और चिश्तिया सिलसिले की खसूसियत है कि इसकी एक चैन चल रही है, लड़ी से लड़ी मिली हुई, हिंदुस्तान से चली पाकिस्तान पहुंची और पाकिस्तान से चली तो फिर पूरी दुनिया में, हर जगह इस सिलसिले के मुरीद और खुलफा मौजूद हैं। फैज वहीं से चल रहा है। मरकज मदीने तैयबा है, वहां से चला तो बगदाद पहुंचा, बगदाद से अजमेर पहुंचा, अजमेर से दिल्ली पहुंचा, दिल्ली से कचौचे पहुंचा, कचौचे से पाकिस्तान पहुंचा और यहां से पूरी दुनिया में फैल रहा है। रोशनी मदीने की है, बल्ब यहाँ का, करंट मदीने का है, बल्ब यहीं का है। अगर करंट ना हो तो बल्ब नहीं जल सकता, तो करंट वहां से ले रहे हैं, यहाँ रोशनी पहुंचा। अल्हम्दुलिल्लाह सिलसिला जारी है और इंशाअल्लाह जारी रहेगा। आइए दुआ करें अल्लाह तबारक व तआला हम सबको इन बुजुर्गान दीन और ये कामिलीन के नक्शे कदम पर चलने की तौफीक अता फरमाए। खुसूसन हजरत ख्वाजा गेसु दराज बंदा नवाज रहमतुल्लाह अलैह, जिनका ये महीना भी है, अल्लाह तबारक व तआला उनके मज़ार मुबारक पर बेशुमार रहमत नाजिल फरमाए और उनके फ्यूज़ बरकात से हम सबको मुस्तफीज फरमाए, उनके नक्शे कदम पर चलने की तौफीक अता फरमाए, उनके वसीले जलीला से हम सब पर अपनी रहमतें बरकतें नाजिल फरमाए। इलाहुल आलमीन, ये तमाम हजरात और ख्वातीन जो दूर दराज मकामात से इस नशिस्त में शिरकत करने के लिए हाजिर हुए, मौला इन सब की हाजिरी को कबूल फरमाए, इन सब पर अपनी रहमतें बरकतें नाजिल फरमाए, इन सब के इल्म में अमल में उम्र में बरकत अता फरमाए, इनके रोजगार में तरक्की अता फरमाए, इनकी ज़ाहिरी बातनी रूहानी जिस्मानी बीमारियों को परेशानियों को हमेशा हमेशा के लिए दूर फरमाए। इन्नल्लाहु वमलाइकतहु युसल्लूना अलन नबी या अय्युहल्लज़ीना आमनु सल्लु अलैहि वसल्लिमु तस्लीमा। अल्लाहुम्मा सल्लि अला सय्यिदिना मौलाना मुहम्मदिन व अला आलि सय्यिदिना मौलाना मुहम्मदिन सलातन दाइमतन बिदवामिल मलिकिल हय्यिल क़य्यूम सुभान रब्बिका रब्बिल इज्ज़ति अम्मा यसिफून वसलामुन अलल मुरसलीन वल्हम्दुलिल्लाहि रब्बिल आलमीन।